وَيَوْمَ نَبْعَثُ فِي كُلِّ أُمَّةٍ شَهِيدًا عَلَيْهِمْ مِنْ أَنْفُسِهِمْ. اور جس دن ہم ہر امت میں انہی میں سے ان کے مقابلے پر گواہ کھڑا کریں گے تو تجھے ان سب پر گواہ بنا کر لائیں گے، اور ہم نے تجھ پر یہ کتاب نازل فرمائی ہے جس میں ہر چیز کا شافی بیان ہے اور ہدایت اور رحمت اور خوشخبری ہے مسلمانوں کے لیے. آیت نمبر 89. اس کا عنوان ہے ماننے والوں کے لیے کتاب میں خوشخبریاں ہیں. اس آیت کو ہائی لائٹ کیجیے اور آپ محسوس کر رہے ہیں کہ سورۃ نحل میں بار بار قرآن پاک میں ہدایت اور رحمت کا تذکرہ کیا گیا. سوال پیدا ہوتا ہے کہ کتاب ہدایت کب بنتی ہے، رحمت کب بنتی ہے اور بشرا کب بنتی ہے. پہلی بات یہ ہے کہ کتاب بندے کے لیے ہدایت تب بنتی ہے جب اس کی زندگی کا حصہ بنتی ہے. گائیڈ بک تو وہی ہوتی ہے نا. آپ دیکھیے کہ آپ کو کہیں بھی جانا ہو اور آپ وہاں جانے کے لیے انٹرنیٹ سے ڈائریکشن پیپر نکالے اور وہ پیپر آپ کو سمجھ نہ آئے، وہ اسپینش زبان میں ہے، وہ ڈچ لینگویج میں ہے، کیا آپ اس سے فائدہ اٹھا سکتے ہیں؟ کیا آپ اس کی روشنی میں کسی ایک جگہ سے دوسری جگہ جا سکتے ہیں؟ بالکل اسی طرح ہم سب صراط مستقیم پہ چلنا چاہتے ہیں. اللہ تعالیٰ نے اس کتاب کے اندر جنت میں جانے کے راستے بتا دیے، لیکن ہم عربک زبان میں پڑھتے ہیں اور ہمیں زبان سمجھ نہیں آتی، تو نتیجہ کیا ہوتا ہے کہ یہ گائیڈ بک نہیں بنتی. تو گائیڈ بک ہونے کا تقاضا کیا ہے؟ یعنی اگر ہم کتاب کی ہدایت لینا چاہتے ہیں تو پھر لازم ہے کہ اس کو ہم اپنی زبان میں سمجھیں. پھر رحمہ، کتاب رحمت کب بنتی ہے؟ صرف اس کو ہم سادہ بھی پڑھ لیتے ہیں نا. اللہ کے نبی نے فرمایا کہ ایک لفظ پڑھو گے تو 10 نیکیاں، 3 پڑھو گے تو 30 نیکیاں. ہر لفظ کے ساتھ 10-10 نیکیوں کا ملنا یہ رحمت ہے. یہ کس چیز کو ثابت کرتی ہے؟ یہ ہے بندے کا ناظرہ قرآن پڑھنا. عربک لینگویج میں ٹھیک تو پڑھے، مخارج تو ٹھیک ہوں، حرکات تو ٹھیک ہوں، عربک کے چلے بہت زیادہ رولز نہیں بھی آتے تجوید کے، لیکن کم از کم غلط تو نہ انسان پڑھے. جب ٹھیک قرآن پڑھتے ہیں تو انشاءاللہ رحمت اترتی ہے. اور تیسری سچویشن ہے بشرا. کتاب بشرا کب بنتی ہے؟ جب معلوم پہ عمل ہونے لگتا ہے، جب اس ہدایت نامے کو فالو کر کے ان قوانین کے اوپر عمل کیا جاتا ہے اور اس کو زندگی میں اپنانے کی کوشش کی جاتی ہے تو خوشخبریاں ہی خوشخبریاں ہیں. آپ کہہ سکتے ہیں کہ اس ایک آیت میں اللہ تعالیٰ نے ہمارے لیے ایک پورا پلان دے دیا. کس بات کا؟ کہ پہلے قرآن کو عربک زبان میں ٹھیک ٹھاک پڑھنا سیکھو، ساتھ ہی ساتھ اس کو اپنی زبان میں سمجھو. اور تبیانن کا لفظ جو پیچھے تھا اس سے تفسیر ثابت ہوتی ہے کہ صرف اس کے معنوں کو سمجھ نہ لو اور کسی تفسیر کو کھول کے پڑھنے کو اپنے لیے علم والا ہونا نہ سمجھو. اور چوتھی چیز ہے پھر اس پہ عمل کرو. اللہ تعالیٰ ہمیں اس کتاب کے یہ چاروں حق ادا کرنے کی توفیق عطا فرمائے. ان اللہ یامر بالعدل والاحسان و ایتاء ذی القربى و ینہى عن الفحشاء والمنکر بخش یا عیدکم لعلکم تذکرون. اللہ تعالیٰ عدل کا، بھلائی کا اور قرابت داروں کے ساتھ اچھے سلوک کا حکم دیتا ہے، بے حیائی کے کاموں، ناشائستہ حرکتوں اور ظلم اور زیادتی سے روکتا ہے. وہ خود تمہیں نصیحت کر رہا ہے تاکہ تم نصیحت حاصل کرو. آیت نمبر 90 ہے یہ. اس کا عنوان ہے امر بالمعروف اور نہیں عن المنکر کا خلاصہ. پیچھے ہم سورۃ آل عمران میں پڑھ چکے، دو بار امت مسلمہ کو ایک ذمہ داری دی گئی. کیا؟ کہ کن تم خیر امت اخرجت للناس تامرون بالمعروف وتنہون عن المنکر، کہ تم وہ امت ہو کہ جو لوگوں کے لیے نکالے گئے، تم لوگوں کو نیکی کا حکم دیتے ہو اور برائی سے روکتے ہو. اسی طرح ایک اور آیت اسی صورت میں آتی ہے، ولتکم منکم امت یدعون الی الخیر وینہون عن المنکر. تو دونوں جگہ امر بالمعروف اور نہی عن المنکر کی بات تھی. یہاں امر بالمعروف کو 3 مختلف چیزوں میں اور نہیں عن المنکر کو بھی 3 چیزوں میں ثابت کیا گیا. کیسے؟ امر بالمعروف میں آئے گا عدل، احسان اور ایتاء ذی القربى. عدل کرنا برابری، احسان کیا ہے؟ حق سے زیادہ دینا، اور ایتاء ذی القربى کیا ہے؟ رشتہ داروں سے اچھا سلوک کرنا. اور اس کے اپوزٹ ینہى عن المنکر میں کیا ہے؟ فحشاء، فحش سے رکنا، منکر سے رکنا اور بغی سے رکنا. ان تینوں چیزوں کو دیکھنے کی ضرورت ہے کیونکہ یہ دین کا خلاصہ ہے اور یہ جوامع الآیات میں سے ہے. اس ایک آیت کو سن کے عثمان بن مزون رضی اللہ عنہ مسلمان ہو گئے تھے. عمر بن عبدالعزیز نے اس آیت کو جمعہ خطبہ میں شامل کیا، اور آپ میں سے جو خواتین جمعہ کی نماز مسجدوں میں ادا کرتی ہیں ان کے لیے یہ آیت نئی نہیں ہوگی، کیونکہ ہر خطبے کے اندر آخر میں خطیب پھر اس آیت کو پڑھتے ہیں، اور پڑھنا چاہیے ان اللہ یامر بالعدل والاحسان. لیکن بات کیا ہے، دکھ اور تکلیف کی بات کیا ہے کہ ہر جمعے میں یہ آیتیں پڑھنے والی اسی ملک کے اندر نہ عدل ہے، نہ ہم لوگ احسان کی روش اختیار کرتے ہیں اور نہ رشتہ داریوں کو جوڑتے ہیں. اور فحش، منکر اور بغی، سرکشی جس تیزی سے پھیلتی جا رہی ہے، میرے خیال ہے کہ اس کو دیکھنے کے لیے کوئی مائکروسکوپ کی ضرورت نہیں، کھلی آنکھوں سے دیکھا جا سکتا ہے. وجہ کیا ہے کہ لوگ جمعے کی نمازیں پڑھنے کے باوجود ان 6 چیزوں کے اوپر عمل نہیں کر پاتے، اس لیے کہ سمجھ نہیں آتی. اور اسی کو समझना बेसिकली इंसान के लिए एक इतना ज्यादा फायदा मंद हो जाता है कि बाज दफा एक आय जो होती है वो बहुत सारी दूसरी चीजों पे भारी होती है। तो अदल कहते हैं किसी का हक देना, बराबरी, एक शख्स का किसी दूसरे पर जो हक अदा होता है उसको पूरा करे। कमजोर है या ताकतवर, वो आपके खानदान का या गैर का, आपको वो पसंद है कि नहीं, आप उसका हक दें। इसमें आप देखिए कि घर की मुलाजमाएं भी हो सकती हैं, अगर वो काम कर रही हैं तो आपको उसको पैसे देने पड़ेंगे, आपके एम्प्लॉयज भी हो सकते हैं, आपके रिश्तेदार भी हो सकते हैं, यानी हक वाले को उसका हक दें। साथ ही अपनी अपनी चेकलिस्ट बनाते जाएं, क्या मेरी जिंदगी में अदल है, क्या अल्लाह के साथ अदल करती हूँ, और अल्लाह के साथ अदल क्या है कि ला इलाहा इल्लल्लाह। फिर जो सूरत आराफ के शुरू में आप पढ़ चुके, या दिलून के लफ्ज में, कि अल्लाह के बराबर किसी दूसरे को करना भी शिर्क है, तो क्या मैं बंदों के और रब के साथ अदल करती हूँ। दूसरा लफ्ज है एहसान, ये आला जर्फी का सबूत है। हकूक की अदायगी में अल्लाह ताला सिर्फ बराबरी पे नहीं काम करने का हुक्म देते बल्कि आला जर्फ हो, इंसाफ के साथ जब मरव्वत को शामिल कर लेते हैं तो वह एहसान बन जाता है। आप कह सकते हैं कि कानूनी दायरे से आगे बढ़कर लोगों के साथ फैयाजी और हमदर्दी का रवैया अख्तियार करना, कि अल्लाह ताला ने हमें सिर्फ खुश कानून नहीं दिए, लॉस नहीं दिए, उसके साथ जज्बात की चाशनी भी दी है। कोई औरत जब निकाह नामे पे साइन करती है तो वो ये नहीं कहती कि मैं अपने शौहर के जूते भी पॉलिश करूंगी, ये थका हुआ आएगा तो मैं इसके सर में तेल भी लगा दूंगी, और कोई शौहर ये साइन नहीं करके आता कि अच्छा इस बीवी को मैं ईद पे नया जोड़ा भी दिलवा दूंगा। लेकिन ये सब कब होता है, जब जिंदगी के अंदर जज्बात की चाशनी होती है। जज्बात जो होते हैं ना, ये जिंदगी को खूबसूरत कर देते हैं। इसके बरक्स अगर आप अदालतों से हक लेने चाहें तो वो तो आपको राइट्स देंगे कि मर्द का ये हक है, औरत का ये हक है। इस्लाम ने जो हक दिए वो अदल से बढ़कर एहसान दिए कि तुम अपनी जिंदगियों को खूबसूरत जज्बात में लाओ, किसी के साथ बेहतरीन मामला करो, उसके हक से उसको ज्यादा दो और अपने हक से कम लेने पर राजी हो जाओ, यही चीज एहसान होती है। और तीसरी चीज ईताए ज़िल-क़ुर्बा है, इसमें क्या है कि इंसान जिस तरह अपने बीवी बच्चों की जरूरतों को देख के तड़पता है ना और उसको पूरा करता है, यही तड़प उसके दिल में अपने दूसरे रिश्तेदारों के लिए पैदा हो जाए। अपनी तौफीक के मुताबिक, अपनी इस्तेदाद के मुताबिक अपने खानदान वालों की खिदमत करने लगे, यही चीज इंसान को सिला रहमी करने वाला बनाती है। आज हम अपने बच्चों की तो एक एक ख्वाहिश पे हजारों कुर्बान कर दें, और हमारे खानदान में, हमारे भाई बहनों के बच्चों में बाज लोग हो सकता है किताबों पे तरस रहे हो, और हम कहते हैं अब छोड़ो। अपना बच्चा दिन में हो सकता है $100 खा ले, और दूसरे को अगर कभी 10-20 का भी तोहफा दे दें तो कब तक याद रखते हैं कि फलां मौके पे मैंने ईद का दिया। देखिए, जब तक हम अपने माल को अपने रिश्तेदारों का माल नहीं समझेंगे तब तक हम इस्लाम के असल पैगाम को नहीं समझेंगे। फुहश कहता है खुली बेहयाइयां, वो बेहयाइयां जिसके बुरा होने के लिए किसी दीन या मजहब की जरूरत ही नहीं है। आपका जमीर कहता है ये गलत है। आदम अलैहिस्सलाम के जिस्म से जब लिबास उतरा था तो किसी ने उस वक्त सूरह नूर तो नहीं उनको पढ़ाई थी, सूरह अहज़ाब तो नहीं पढ़ी थी, सूरह आराफ तो नहीं पढ़ी थी, उनकी फितरत ने उनको बताया था कि ये बरहना होना बुरी बात है। तो फुहश हर वो चीज जिसको इंसान का जमीर भी बुरा समझे और लोग उसको शर्मनाक महसूस करें। दूसरी चीज है यहाँ मुनकर। मुनकर क्या है? मारूफ का उलट। मारूफ कैसी चीजों को कहते हैं जिसको किसी मुआशरे में अच्छा समझा जाता है, और मुनकर क्या है? जो नामाकूल बात, अखलाकी मेयार से गिरे हुए काम, ऐसी चीजें जिसको कबूल करने से इंसान की फितरत इनकार करती है। और तीसरी चीज है बगी। बगी कहते हैं सरकशी को, हदों से गुजरना, तजावुज करना, हर वो चीज जिसमें इंसान अपनी हद से आगे बढ़ के दूसरे की हद में जाने लगे। वो किसी की जमीन के टुकड़े को अपने टुकड़े में मिलाना हो सकता है, किसी के हिस्से के चीज खाना हो सकता है। अल्लाह के नबी ने तो इतने प्यारे अदब सिखाए कि कहीं लोग जमा हो और अगर खाने की चीज लोगों की गिनी हुई है, मिसाल दूंगी एक छोटी सी, के जैसे हम कहीं भी जाते हैं और वहां खाना है, बहुत सारा खाना खुला रखा है लेकिन घर वाले ने कबाब बनाए हुए हैं, वो लोगों की गिनती के बनाए हुए हैं, हो सकता है 10 लोग हैं तो 12 बना लियो, लेकिन अगर कोई एक जाए सबसे पहले लाइन में लगे और वो कह नहीं मैं तो सब्जी खाती नहीं, वो 5-6 कबाब और चटनी डाल के ले आए, ये उसने उसके ऊपर ज्यादती की है। और ये ज्यादतियां अपनों के साथ की जाती हैं, और जब निगाहें नहीं भरी होती और जब इंसान कुछ घंटों का भूखा होता है तो वाकई वो ऐसी ज्यादतियां करता है कि मेरी भूख पूरी हो जाए, मेरी ख्वाहिश पूरी हो जाए, दूसरे को चाहे उसकी चीज मिलती है नहीं। आप बताइए कि क्या इस आयत का असर हमारे माशरे पे है? हमें तो कहते हैं कि बस मौका मिला पकड़ लो, मल लो। हाँ, एक हाल होता है ना, जहां मौका मिला है पकड़ लो, जिसकी लाठी उसकी भैंस। जिस दीन ने इतने प्यारे कवानीन दिए हो, क्या बताइए वो दीन ऐसे क्यों लोग भागते हैं? शादी का खाना खुलता है, आप देखा करें, ऐसे लगता है जैसे जानवरों को खोल दिया। जब दीन नहीं होता ना तो बंदे के अंदर तहजीब नहीं होती। अल्लाह ताला हमारे लिए इन सारी चीजों को समझना और समझाना आसान कर दे। वाउफु बिअहदिल्लाहि इज़ा आहदतुम वला तनकुसुल ईमान, और अल्लाह के अहद को पूरा करो जबकि तुम आपस में कौलो इकरार करो, और कस्मों को इनकी पुख्तगी के बाद मत तोड़ो, हालांकि तुम अल्लाह को अपना सामिन ठहरा चुके हो, तुम जो कुछ करते हो अल्लाह इसको बखूबी जानता है, और उस औरत की तरह मत हो जाओ जिसने अपना सूत काटने के बाद टुकड़े टुकड़े करके तोड़ डाला, कि तुम अपनी कस्मों को आपस के मकर का बायस ठहराओ इसलिए कि एक गिरोह दूसरे गिरोह से बड़ा चढ़ा हुआ दिखाई दिया जाए। बात सिर्फ ये है कि शहद से अल्लाह ताला तुम्हें आजमा रहा है। यकीनन अल्लाह ताला तुम्हारे लिए कयामत के दिन हर चीज को खोल कर बयान कर देगा जिसमें तुम इख्तलाफ करते थे। ये है आयत नंबर 91 से 92, 91 से 92। इसका अनवान है कर करा कर पानी ना डालो। आपने ये मुहावरा सुना है? बाज लोग कोई काम नेकी का कर लेते हैं लेकिन उसके बाद उसको बिगाड़ने लगते हैं। कहते हैं कि मक्का में एक औरत थी, सारा दिन बैठ के सूत काटती रहती, जब धागे बन जाते बाद में उसको काटना शुरू कर देती, और वही काम यानी कि ये कराए काम पे पानी डाल देना। हम रमजान के अंदर कुछ इबादत कर रहे हैं, हम अल्लाह तला से कुछ अहद और वादे कर रहे हैं, ऐसा ना हो कि रमजान के बाद ईद वाले दिन ही हम अपने किए कराए पर पानी डाल दें। इंसान नेकियां कर ले ये बड़ी रब की दी हुई तौफीक है, लेकिन नेकियों को जाया कर देना ये बहुत ही ज्यादा आम भी है। और बाज दफा हम कोई नेकी करके कहते हैं चलो ये तो जम गई, ये तो कर ली है, हालांकि हम नहीं जानते कि बाज दफा किया किराया काम जो है वो जाया हो जाता है। आप सारा दिन खाना पकाते रहे और उसके बाद आखिर में उसको जला दें, वो जाया हो गया। तो नेकियों की हिफाजत करो। इसका आप दूसरा टॉपिक ये भी लिख सकते हैं कि अपनी नेकियों की हिफाजत करो। गो के यहाँ कस्मों और वादों के नाते से है, लेकिन सबक यही सिखाया गया कि जब इंसान एक दूसरे के साथ मिल के रहता है तो मुआहदे करता है, कुछ ऐसे मामलात करता है जिसमें एक दूसरे के लिए कुछ हकूक और जवाबित होते हैं, जिम्मेदारियां होती हैं, तो उसको फिर इज्तमाही जिंदगी में एक दूसरे के ऊपर एतमाद करना पड़ता है। तो किसी के एतमाद को ठेस ना दो जो कौल और अकरार तुमने किए हैं, और वो मुआहदा अगर तुम्हारा अल्लाह के साथ होगा तो ऐसे मुआहदे पे फिर अल्लाह ताला उसके अंदर पूछता है। एक सहाबी थे, नाम भूल गई, अब्दुल्ला बिन रवाहा थे या कोई भी, तो उनका नाम छोड़ दीजिए, कि उन्होंने एक दुश्मन कौम के साथ मुआहदा किया हुआ था। मुद्दत जब पूरी होने के करीब आई तो उन्होंने अपनी फौजें जमा करनी शुरू कर दी कि आज मुआहदा पूरा होगा, कल ऊपर हमला कर देंगे, तो इसको गदर कहा गया और उन्होंने फौजों को वापस करा दिया। इस्लाम के अंदर मुआहदे इतने अहम है, सिर्फ अगर इसके अंदर मैं एक ही जुमला बोल दूँ तो मेरा लिए हम अपनी जिंदगी के मामलात पे बहुत नजरसानी करेंगे। और वो कह के फतह मक्का होने की वजह सिर्फ ये थी कि मुआहदा तोड़ा गया। अगर मक्का वाले सुलह हुदैबिया में की हुई इस शर्त को पूरा करना चाहते हैं ना कि जो उनकी उस वक्त हुई थी कि वो माहिदा करके उसको नहीं तोड़ेंगे, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उस मामले में क्या करना चाहा था, आपने हमला कर दिया था। तो हम सब सोचें, हम कितने आराम से कहते हैं आऊंगी फिर नहीं आते, करूंगी फिर नहीं करते, अगला बंदा आपका इंतजार करता जा रहा है और आप मुतमईन होकर बैठे हुए कि अच्छा कोई बात नहीं ना, मूड नहीं बना, अच्छा ये नहीं था वो नहीं था। तो जिंदगी के अंदर माहदों को जोड़ना चाहिए। मैं नाम लिए बगैर किसी मुल्क की बात किसी ने कही, उन्होंने कहा कि यहाँ हर चीज आज होती है और कोई काम करना तो कहते हैं गदन गदन, कल होगी कल होगी, यानी आज हमने कोई काम ना करना तो उसको कल पे टाल देते हैं। तो आज का काम कल पे नहीं टालना इंशाअल्लाह। वलो शाअल्लाहुलजअलकुम उम्मतन वाहिदा, अगर अल्लाह ताला चाहता तो तुम सबको एक ही गिरोह बना देता, लेकिन वो जिसे चाहता है गुमराह करता है और जिसे चाहे हिदायत देता है। यकीनन तुम जो कुछ कर रहे हो और तुम जो कुछ कर रहे हो इसके बारे में बाज़ पुरस की जाएगी, और तुम अपनी कस्मों को आपस की दगाबाजी का बहाना न बनाओ, फिर तो तुम्हारे कदम अपनी मजबूती के बाद डगमगा जाएंगे और तुम्हें सख्त सजा बर्दाश्त करना पड़ेगी, क्योंकि तुमने अल्लाह की राह से रोक दिया और तुम्हें बड़ा सख्त अजाब होगा। वला तश्तरू बिअहदिल्लाहि समनन क़लीला, तुम अल्लाह के अहद को थोड़े से मोल के बदले न बेच दिया करो, याद रखो अल्लाह के पास की चीजें ही तुम्हारे लिए बेहतर है ताकि तुम में इल्म हो। ये थी आयत नंबर 93 से 95। इसका उनवान है अहद शिकनी नाकाबले बर्दाश्त है। पीछे वाला ही टॉपिक है, इस पे तफसीर की जरूरत नहीं, आगे चलते हैं। मा इंदकुम यनफदू व मा इंदल्लाहि बाक, तुम्हारे पास जो कुछ है सब पानी है और अल्लाह के पास जो कुछ है वो बाकी है, और सबर करने वालों को हम भले आमाल का बेहतरीन बदला अता फरमाएंगे। जो शख्स नेक अमल करे मर्द हो या औरत लेकिन बा ईमान हो तो हम इसे यकीनन नहायत बेहतर जिंदगी अता फरमाएंगे और इनके नेक अमाल का बेहतर बदला भी इनको जरूर देंगे। यह है आयत नंबर 96 से 98। इनका उनवान है तुम्हारे हाथों में बेबरकती है। आप देखिए कि इंसान के पास जो चीज़ आती है ना वो ख़त्म होने लगती है, मसलन बेबरकती है यानी तुम्हारे पास जो है सब ख़त्म हो जाएगा। एक बच्चा जब तक रूह की शक्ल में होता है वो सेफ होता है, जो ही वो बच्चा माँ के पेट में आ जाता है और दुनिया में आता है उसी दिन से उसकी मौत का वक्त करीब आना शुरू हो जाता है। दुनिया में आए तो उम्र घटने लगी, हर दिन माल मिलता है कल खत्म होने लगता है, आज जवानी मिली कल जवानी ढलने लगती है, और ऐसे लगता है कि जो कुछ आज हमारे हाथ में वो जाने वाला है, हाँ अल्लाह के पास जो है वो बाकी है। आज दुनिया में हमें कुछ नेमतें मिलती हैं और इन नेमतों को पाके हम ये समझने लगते हैं कि ये मुझसे कभी छीनेंगी नहीं, कभी मेरे से ये दूर नहीं जाएंगी, लेकिन इंसान के हाथों में इतनी बेबरकती है। कुछ भी इसके हाथ में आता है तो बस कुछ अरसे के बाद वो उसके हाथों से चला जाता है। कोई बंदा इन फना होने वाली चीजों को अगर बाकी रहने वाली चीजें बनाना चाहेगा तो उसका इलाज क्या है कि उसको अपने रब के हाथ में दे दे। अब देखिए कि आज दुनिया में आप जब कहीं भी ट्रेवल करते हैं तो आप अपना भारी भारी सामान, अपनी कीमती शॉपिंग जो आपने कई महीनों की मेहनत से की होती है, वो जहाज़ वालों के सपोर्ट करने लगते हैं। क्यों? क्योंकि आपको उम्मीद होती है कि जब अपनी डेस्टिनेशन पे पहुंचेंगे तो वहां मिल जाएगी। कभी आपको शक भी हो कि ये जो मैं हैंड कैरी इनको देने लगी हूँ ये खो देंगे, जाया हो जाएगा, तो आप उनको देंगे? मेरा इंसान सर पे उठा उठा के फिरे लेकिन उनको ना दे, कितना एतबार है ना उन पे। हम हर महीने अपने पे के चेक अपने बैंकों को देते हैं, शक्ल भी नहीं देखते, सीधा बैंक को मिल जाता है। क्यों? कि जब जाएंगे मिल जाएगा, यकीन है ना। तो क्या ये यकीन अल्लाह पे नहीं है? आज जो हम अल्लाह के रास्ते में खर्च करते हैं अपनी जात पे या दूसरों के लिए, क्या हमें नहीं यकीन कि कल आखिरत की बेल्ट पे मिलेगा? कल वहां जाएंगे अल्लाह कहते हैं मैं तुम्हारा रखूंगा तो नहीं, मैं तो उसको सेव कर लूंगा, बाकी रह जाएगा, जो चला गया वो चला गया। एक शख्स से उनकी चोरी हुई तो किसी ने इजहार अफसोस किया तो कहेंगे नहीं वो सेव हो गया, मेरे लिए वो जम गया, मुझे अल्लाह वहां दे देगा। तो बात यह है कि जिसको अल्लाह के वादों पर यकीन आने लगता है, चीजों के अपने पास होने को इस चीज की दलील नहीं बनाता कि वो है, बल्कि वो चीजों का अल्लाह के पास चला जाना जो है उसको पसंद करता है। लेकिन इस फैसले के लिए जिस चीज की जरूरत होती है वो सब्र है, और सब्र आ नहीं सकता जब तक बंदे का दिल दुनिया की चीजों से भर नहीं जाता। सबसे ज्यादा हमें दुनिया की तरफ माइल करने वाली चीज जो है वो बेसब्री है। हम सारा दिन मेहनत करते हैं, कभी आप सोचा तो करें, पूरा हफ्ता मैं क्या करती हूँ? एक मशीन बन के घूमती हूँ, इधर जा रही हूँ उधर जा रही हूँ, जॉब है, रात है, दिन है, अब ये नहीं करना। बस दफा इबादत पीछे जाती है, नमाजें तो हम पहले ही कजा करते थे, अब रोजे भी कजा करने लगे कि क्या करें, जॉब है बाद में रख लेंगे। आप जरा सोचिए तो सही, हम किसके पीछे भाग रहे हैं? एक ना हासिल होने वाली चीज के पीछे। कभी आप लोगों ने तितली पकड़ी है? तितली की एक शान होती है और वो क्या है कि आप इसके पीछे जितना भागते हैं ना, ये और भागती है और भागती है, आगे से आगे, आगे से आगे भागने लगती है। और आप ना पकड़े ना तो आप आराम से आके बैठे, आप देखें उड़ती हुई खुद ही आपके हाथ पे बैठ जाती है। ये दुनिया है, ये दुनिया तितली है, आप जितना इसके पीछे भागते हैं ना ये आपको भगाती, हाँफ जाते हैं। अल्लाह के नबी ने फरमाया कि हलाक हो अब दिनार, दिरमो दिनार का बंदा हलाक हो गया, सारा दिन उस माल के पीछे भागता है, मिलता वही है जो नसीब का है। और जब बंदे के दिल से इस दुनिया की तलब कम होती है तो फरमाया दुनिया जलील होकर उसके कदमों में गिरती है। ये सबक अगर समझ आ जाए ना तो मैं कहती सिर्फ इस चीज को पाने के लिए हम दुनिया के पीछे कम अज कम हांफना तो छोड़ दें। आप कहते क्या करें, हमारी मजबूरी है, हमारे खर्चे पूरे नहीं होते, हमारे शौहर हमें इतना पैसा नहीं देते, ये एक पूरे लाइफस्टाइल की बात है। देखिए कि हमारी जिंदगी में हमारे साथ जो मामला चल रहे हैं ना, ये सिर्फ हमारी वजह से नहीं चल रहे, हमारा पूरा सेटअप बन चुका है। जब हम अपनी ख्वाहिशों को इतना बढ़ा लेते हैं कि जिसके बाद फिर एक एक ख्वाहिश की कीमत हम कई कई घंटों काम के लिए करते हैं। बाज लोग सिर्फ एक्स्ट्रा जॉब इसीलिए करते हैं कि उनको घर पे ऑफ करना है, बाज बड़ी गाड़ी ले ली अब उसको करना है। आप कभी भी नहीं बढ़ेंगे, आप कभी भी उससे चीज से निकलेंगे नहीं। एक चीज पे ऑफ नहीं होगी आप दूसरी पे आ जाएंगे, दूसरी पे होगी तीसरी होगी। लैसल गिना बिल माल, गिना माल से नहीं होता, दौलत माल से नहीं है। कि आपके जेब में कितने पैसे हैं, गिना आपके दिल से, कि आपका दिल इनसे कितना बेरगबत है। और अल्लाह ताला हमारे दिल के अंदर दुनिया की बेरगबती डाल दे, आपके नसीब का मिल के रहेगा। जो काम हमने करना था ना वो अल्लाह पे डाल दिया, अल्लाह ने हमें दुनिया में भेजा कि जाओ तुम मेहनत करो कमाओ खाओ। और साथ तुम्हारी जिंदगी का असल फोकस क्या होना चाहिए कि तुम अल्लाह के पैगाम को आम करो, और खास तौर पर उम्मत वसत होने के नाते से। बाकी रिस्क मेरे जिम्मे है, रिस्क मैं दूंगा, तुम कोशिश करो बरकत मैं डाल दूंगा। हमने उलट किया, हम कहते हैं हम रिस्क कमाने में इतने मसरूफ है कि अब हमारे पास अल्लाह के लिए वक्त ही नहीं है। ये रिस्क सिर्फ माल जॉब कमाने की बात नहीं कर रही, बाकी भी चीजों का रिस्क। इतनी तरजीहात मुतय्यन की जा रही हैं कि देखो तुम कहाँ जा रहे हो, तुम किधर जा रहे हो। तुम जरा सोचो कि आज जब दुनिया से रुखसत होने का वक्त तुम्हारा करीब आ जाएगा, तुम्हारे हाथ में है क्या, क्या लेके जाओगे? सिर्फ इस जुमले को हाईलाइट कर लें तो मेरा ख्याल है कि बहुत सारी गाइडलाइन मिल सकती है। आयत नंबर 96 है, इसको पूरी आयत को हाईलाइट कर लीजिए। फिर औरत और मर्द दोनों नेकी करेंगे, अल्लाह ताला दोनों को देगा। और बल्कि अगले हिस्से की चीज तो हाईलाइट करने की थी जो मैं भूल रही थी, आयत 97 के अंदर एक हिस्सा है उसको आप हाईलाइट करेंगे। पूरा हिस्सा कर लीजिए फिर बात वाज़ेह होगी। मन अमिला सालिहम मिन ज़करिन औ उन्सा वहुवा मुमिनुन फलनुहयिन्नहु हयातन तय्यिबा। यह शायद में से जिसने मुझे अपने इस सफर की बड़ी इब्तदा में बड़ी ढारस दी थी। अल्लाह ताला कहते हैं कि जो अल्लाह की तरफ आएगा अल्लाह उसको तय्यब जिंदगी देगा, पाकीज़ा जिंदगी देगा। समझ नहीं आती ये कौन सी जिंदगी होती है कि जो हयातन तय्यबा। लेकिन यकीन करें जो जो आप अल्लाह के रास्ते में बढ़ते जाते हैं आपको पता चलता है कि आपकी जिंदगी हर नापाक चीज से पाक होती जाती है। आपका दिल पाक, आपकी सोचें पाक, आपकी ख्वाहिशात पाक। हर वक्त एक ही गम था, कौन कब पैदा हुआ था, उसकी बर्थडे, उसको गिफ्ट देना है, अच्छा उधर जाना है, अब ये खरीदना है, अच्छा अब किसकी शादी आ रही है, अब किसकी नहीं आ रही, अब उसको देना है, अब ये रस्म, अब वो, अब क्या पहनेंगे, अब क्या करेंगे। यानी सारा दिन इंसान इन्हीं मुश्किलात में मुब्तला रहता है। लेकिन एक दफा जब आप सच को पा लेते हैं ना तो ये चीजें आपकी जिंदगी से निकलती हैं, ऐसा ऐसा सारी नापाक चीजें निकल जाती हैं। बाद दफा लोग फिर आपको उन चीजों के लिए बुलाते ही नहीं जो कल तक आपके लिए मुश्किल थी। जब इंसान नेकी की तरफ आता है फिर उसका दिल चाहता है हाय ऐसी महफिलों में जाऊं, दिल नहीं करता, फिर क्या करें, ना नहीं करनी पड़ती, ना करेंगे तो बुरी बात है, रिश्तेदारी है, खानदान है। एक वक्त ऐसा आता है कि लोग आपको बुलाते ही नहीं। लोग तो इसलिए शर्मिंदा है कि आपको बुलाया नहीं, आप इसलिए खुश हैं कि इन्होंने ना बुला के हम पे एहसान किया। ये अल्लाह आपको पाक कर देते हैं उन चीजों से। सिर्फ एक दफा आप अपने दिल को पाक करके देखें, अल्लाह इतने स्लोली आपको पाक करेगा इन चीजों से, और कुछ कम नहीं होगा, ना इज्जत कम होगी, ना माल कम होगा, ना दोस्त कम होंगे, ना रिश्तेदारियां कम होंगी, सिर्फ उनकी डायरेक्शन बदल जाएगी, सिर्फ आपकी पसंद नापसंद के मेयार बदलने लगेंगे, भाग दौड़ आपकी पहले की तरह होगी, लेकिन अब उसका रुख दुनिया के बजाय आखिरत की तरफ होगा। और अल्लाह ताला हम सब की जिंदगियों को पाक करे, और मैं आप सबको दुआ दूंगी कि आप कुरान से इस तरह जम जाएं कि वाकई आप इस पाकीज़गी को अपनी जिंदगी में महसूस करें। ना आपकी आंखें कुछ ज्यादा देखेंगी, ना आपके कान कुछ सुनेंगी, ना आपके दिल में ख्वाहिशात भरेंगी। आप सिर्फ एक फंक्शन से होके आए, आपका दिल चूर चूर होके आता है, किसी के बुंदे आपको याद आ रहे होते हैं, किसी का हार आपका दिल ललचा रहा होता है, किसी का जोड़ा देख के आपका दिल कट रहा होता है, किसी के खाने देख देख के आप कहते हैं मैं क्या पकाऊंगी। ये गंदगी है, ये पाक चीजें हैं, लेकिन जब इनकी हिरस दिल में आने लगती है ना, तो इंसान नापाक होता है। एक दफा अपने दिल को, अपनी जिंदगी को फोकस करके देखें, आपको लगेगा मैं दुनिया में जन्नत हूँ। आखिरत की जन्नत में इंसान दाखिल हो नहीं सकता जब तक दुनिया की जन्नत से ना दाखिल हो, और ये है दुनिया की जन्नत। रदीतु बिल्लाहि रब्बम व बिल इस्लामी दीना। फइज़ा क़रातल कुरान फस्तईज़ बिल्लाहि मिनश शैतानिर रजीम। बस जब तुम कुरान पढ़ने लगो तो शैतान से अल्लाह की पनाह तलब कर लो। ईमान वालों और अपने परवरदिगार पर भरोसा रखने वालों पर इसका जोर बिल्कुल भी नहीं चलता। हाँ, इसका गलबा तो यकीनन उन लोगों पर चलता है जो इससे दोस्ती करें और इसको अल्लाह का शरीक ठहराएं। ये थी आयत नंबर 98 से 100। इसका अनुवाद लिखिए, शैतान घात में है, उससे बचाव का इंतजाम करो। ये है वो आयत जिसकी बुनियाद पे हम लोग कुरान पाक के आगाज में औऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम पढ़ते हैं। क्यों? आप देखिए कि शैतान को हर बंदा ही बुरा लगता है, लेकिन उसको वो बंदा बड़ा बुरा लगता है जो कुरान पढ़ता है, और खास तौर पे जिसकी जिंदगी में कुरान मानो के साथ और उसके मफहूम के साथ खुलने लगता है, शैतान को तो हाथ पांव पड़ जाते हैं। वो कहता है इसकी तो अब जिंदगी बदल जाएगी। वो आने की कोशिश के बावजूद आपको आने नहीं देगा। क्या आपने कभी गौर किया? आप सादा कुरान पढ़ते रहे, कोई बुरी बात नहीं। आप सब मिलके एक एक सफारा पढ़ के कुरान खानी के तौर पर कुरान पढ़ लें, कोई बड़ी बात नहीं। आप साल में 2-3 दफा बैठें, कुछ गुटलियों पे पढ़ लें, कुछ दुरूद शरीफ पढ़ लें, कोई हर्ज नहीं होता। लेकिन ज्यों ही आप कोई ऐसी क्लास ज्वाइन करने लगते हैं, कोई आपके पास ऐसी कॉल आती है कि जिसमें आपको कहा जाए कि आए आपको कुरान समझ भी आएगा, तो फौरन रुकावटें क्यों आने लगती हैं? वो लोग क्यों दुश्मनी के ऊपर आने लगते हैं कि जो कल तक आपको मना नहीं करते थे, वो खुद नहीं करते, वो बेचारे अच्छे हैं, शैतान उनके दिलों में डालता है। शैतान की सबसे बड़ी कोशिश क्या है कि लोग इस किताब से ना जुड़े, इससे दूर रहे। नतीजा क्या होता है कि वो इसके लिए पहले लोगों को मुश्किल करके दिखाता है, इट्स वेरी हार्ड, हम नहीं पढ़ सकते, हमारे समझ की चीज नहीं, ये तो उलमा की चीज है। खैर, फिर इंसान थोड़ी उसके साथ लड़ाई कर करा के जरा आता है, जमने लगता है, आने के बाद दिल में वसवसे डालता है, पता नहीं ठीक है नहीं, पता नहीं गलत है, मेरे माँ बाप ठीक थे नहीं, गलत थे नहीं। फिर बाद दफा रुकावटें खड़ी करवाता है, फिर बाद दफा जो बात कर रहा होता है उसके खिलाफ दिल में बुगज डलवाने लगता है, फिर बाद दफा उस पैगाम के अंदर झोल डलवाता है। यानी मुसलसल, जिसको आप कहते हैं ना कि इंसान पसीने पसीने हो जाता है इस शैतान के साथ लड़ते हुए। अल्लाह की मदद के बगैर आप शैतान से नहीं बच सकते। कभी आपको अपने कुरान के दीन के किसी सफर में कोई शुबा आए, शक आए, या मुश्किल लगे, या सुबह उठे तो नींद आए, 3 दफा ऊंची आवाज से पढ़े उर्दू में बात करें, मैं तुम्हारी नहीं सुनूंगा। यानी रिवायतों में आता है कि जब शैतान नमाज में आपको बहुत तंग करे, बार बार तंग करे, तो अपने बाईं तरफ मुंह करके थुतकारे, थुत थुत करके, और उसको कहें कि तू झूठा है। अरबी में बोलते हैं तू झूठा है, कि तू मुझे मेरी नमाज से दूर कर रहा है। शैतान से बंदा बात कर सकता है, लेकिन मसला क्या है कि ये शैतान जब हमें नजर आएगा तो फिर है ना। और ये कब नजर आता है? जितना इंसान को फहम मिलता है, जितना अल्लाह से ताल्लुक बढ़ता है, यकीन करें आप अपने शैतान को अपने बाहर उछलता कूदता देख सकते हैं। और अल्लाह ना करे कि जब ये फहम नहीं होता तो इंसान खुद शैतान के हाथों में यरगमाल हुआ होता है। तो औऊज़ु बिल्लाह को अपनी जिंदगी का हिस्सा बनाना है इंशाअल्लाह ताला। और गलबा भी किस पे इसका होता है? मुशरिकों पे। आप देखिए कितनी बड़ी हकीकत है, किसकी दोस्तियां तो सारी मुशरिकों से हैं। तभी तो वो इस्लाम के खिलाफ बातें करते हैं, तभी तो वो इस्लाम के बारे में ऐसी ऐसी बातें फैलाते हैं कि जिससे फिर लोगों का दिल इस्लाम से दूर होने लगे। फिर फरमाया, वइज़ा बदलना आयतम मकाना आयतिन। और जब हम एक आयत की जगह दूसरी आयत बदल कर लाते हैं, और जो कुछ अल्लाह नाजिल फरमाता है इसे वो खूब जानता है, तो ये कहते हैं कि तू तो बुहतानबाज है, बात ये है कि इनमें से अक्सर जानते ही नहीं। कह दीजिए कि इसे आपके रब की तरफ से जिब्राइल हक के साथ लेकर आए, ताकि ईमान वालों को अल्लाह ताला इस्तकामत अता करे और मुसलमानों की रहनुमाई और बशारत हो। हमें बखूबी इल्म है कि ये काफिर कहते हैं कि इसे तो एक आदमी सिखाता है, इसकी जुबान जिसकी तरफ ये निस्बत करते हैं आजमी है, और ये कुरान तो साफ अरबी जुबान में है। जो लोग अल्लाह ताला की आयतों पर ईमान नहीं रखते, उन्हें अल्लाह ताला की तरफ से रहनुमाई भी नहीं होती, और उनके लिए अलमनाक अज़ाब है। झूठ इफ्तरा तो वही बांधते हैं जिन्हें अल्लाह की आयतों पर ईमान नहीं होता, यही लोग झूठे हैं। من كفر بالله من بعد ايمانه الا ونكره وقلبه مطمئن بالايمان. جو شخص اپنے ایمان کے بعد اللہ سے کفر کرے بجز اس کے جس پر جبر کیا جائے اور اس کا دل ایمان پر برقرار ہو، مگر جو لوگ کھلے دل سے کفر کریں تو ان پر اللہ کا غضب ہے اور انہی کے لیے بڑا عذاب ہے. ذلك بأنه مستحب الحياة الدنيا على الآخرة. یہ اس لیے کہ انہوں نے دنیا کی زندگی کو آخرت سے زیادہ محبوب کر رکھا ہے. یقیناً اللہ تعالیٰ کافر لوگوں کو راہ راست نہیں دکھاتا. یہ وہ لوگ ہیں جن کے دلوں پر اور جن کے کانوں پر اور جن کی آنکھوں پر اللہ نے مہر لگا دی، اور یہی لوگ غافل ہیں. کچھ شک نہیں کہ یہی لوگ آخرت میں سخت نقصان اٹھانے والے ہیں. یہ تھی آیت نمبر 106 سے 109, 106 to 109. ان کا عنوان ہے تمہارے دل اللہ کی نگاہوں میں ہیں. ایک خاص واقعہ ہو گیا تھا حضرت عمار بن یاسر کے ساتھ کہ کسی موقع پہ مجبور کر دیے گئے اور انہوں نے اللہ کے نبی کے بارے میں کچھ ایسے الفاظ بول دیے کہ جو نہیں بولنے چاہیے تھے. اس کے بعد ان کے دل میں ایک دم خیال آیا، گھبرائے ہوئے اللہ کے نبی کے پاس آئے، یہ آیت نازل ہو گئیں کہ غم نہ کرو، اللہ کو تمہارے دلوں کا پتہ ہے. بعض دفعہ آپ دیکھیے کہ انسان کے دل کے اندر جو بات ہوتی ہے دوسرے کسی کو اس کی بھنک بھی نہیں پڑتی، لیکن اللہ سبحانہ تعالیٰ اس بندے کے دل کو بھی جاننے لگتے ہیں. جو شخص کبھی بھی اپنے دل میں اللہ کے سوا کسی غیر کو بٹھاتا ہے اس کی بہت بڑی وجہ حب دنیا ہوتی ہے. دنیا کا کوئی فائدہ لینے کے لیے انسان اللہ کی بات یا دین کی بات کو پیچھے ڈال دیتا ہے. ایسے بندے کو ہمیشہ یاد رکھنا چاہیے کہ اگر اس نے دنیا کا کوئی فائدہ لے بھی لیا تو آخرت میں وہ خسارے والوں میں ہوگا، اور یہ فیصلے ہر لمحے ہو رہے ہیں. عملی زندگیوں میں پرکھنے کی ضرورت ہے، کتنی مثالیں مل جائیں گی کہ کہاں کہاں انسان اس طرح کی تجارتیں کر رہا ہے کہ جس میں اللہ کے دین کو چھوڑ کے صرف دنیا کے فائدوں کو پانا چاہتا ہے. اللہ تعالی ہماری اصلاح فرما دے اور ہمارے لیے سب سے بڑا فائدہ آخرت کا فائدہ بن جائے. ثم ان ربک للذین هاجروا من بعد ما فتنوا ثم جاهدوا وصبروا ان ربک من بعدها لغفور الرحیم. جن لوگوں نے فتنوں میں ڈالے جانے کے بعد ہجرت کی، پھر جہاد کیا اور صبر کا ثبوت دیا، بے شک تیرا پروردگار ان باتوں کے بعد انہیں بخشنے والا اور مہربانیاں کرنے والا ہے. یوم تاتی کل نفس تجادل عن نفسها. جس دن ہر شخص اپنی ذات کے لیے لڑتا جھگڑتا آئے گا، اور ہر شخص کو اس کے کیے ہوئے اعمال کا پورا بدلہ دیا جائے گا، اور لوگوں پر بالکل بھی ظلم نہ کیا جائے گا. یہ تھی آیت نمبر 110 سے 111. 110 to 111. اس کا عنوان ہے آخرت کی یاد آزمائشوں کے وقت ثابت قدم رکھنے والی چیز. دنیا میں کئی دفعہ ایسا ہوتا ہے کہ انسان مشکل کا شکار ہو جاتا ہے. کبھی لوگ اس کو آزماتے ہیں، کبھی وہ خود اپنے آپ کو آزما رہا ہوتا ہے. نتیجہ کیا نکلتا ہے کہ ایسا بندہ پھر کمپرومائزنگ مائنڈ پہ آنے لگتا ہے. لیکن وہ شخص جس کو دنیا صرف چند گھنٹوں کی دنیا لگے اور اصل اس کی نگاہیں آخرت پہ ہوں، تو وہ پھر ایسے وقت میں کمپرومائز کرنے کی بجائے وہاں سے ہجرت کرنے لگتا ہے. اور بہت بڑی بات ہے کوئی بندہ اللہ کے لیے کسی ایسی جگہ کو چھوڑ دے جہاں وہ دین پہ عمل نہ کر سکے، ایسی عادت کو چھوڑ دے جو اس کی زندگی کا حصہ بن چکی تھی. ایسے بندے کی اللہ تعالیٰ اتنی قدر کرتا ہے کہ اس کو ہاتھوں ہاتھ لیتا ہے. اللہ تعالیٰ ایسے لوگوں کو کل قیامت کے دن اتنی مدد دے گا کہ جس وقت لوگ صرف نفسی نفسی پکار رہے ہوں گے، میری جان میری جان، کوئی کسی کے لیے نہیں اس وقت لڑے گا سوائے اپنے نفس کے. تجادل نفسی ہا، میں اپنے آپ کو پکاروں گے، آپ اپنے آپ کو پکاریں گے، بچے بچے، ماں باپ ماں باپ. آگے سورۃ طبس میں اس پہ مزید بات ہوگی ان شاء اللہ تعالیٰ. لیکن یہاں جو بات ہے وہ کیا ہے؟ ہجرت. آپ دیکھیے کہ جب بھی کوئی بندہ قرآن پاک پڑھتا ہے یا زندگی میں کوئی ایسا شعور آتا ہے یا کسی غم کے بعد اللہ کی ضرورت محسوس ہوتی ہے، پھر وہ واقعی چاہتا ہے کہ اپنی زندگی کو بدلے. جب بندے کی زندگی میں ہجرت کے دن ہوتے ہیں نا، یہ بڑے مشکل دن ہوتے ہیں. آپ اس کو ایسے سوچیں کہ جب کبھی کوئی ایک گھر سے دوسرے گھر میں منتقل ہوتا ہے، موو ہوتے ہیں، ٹرانسفر ہوتی ہے آپ کی، تو چاہے آپ ایک چھوٹے سے گھر سے بہت اچھے خوبصورت برانڈ نیو گھر میں جائیں، شروع کے دن مشکل ہوتے ہیں، تکلیف ہوتی ہے، سامان ادھر بندھا ہوا ہے، سامان ادھر بندھا ہوا ہے، ادھر جائیں ادھر چین نہیں آتا، ادھر جائیں ادھر نہیں، کھانا پکانے لگے پتا چلا ماچس ادھر رہ گئی، ادھر پکایا پتا چلا چولہا نہیں ہے. یعنی یہ جو سائٹ چینج کرنے کے دن ہوتے ہیں نا، یہ بہت مشکل ہے. یہ وہی بات ہے جب آپ لین چینج کرتے ہیں نا اپنی ڈرائیونگ کے دوران، تو وہ لمحہ بہت سیریس ہوتا ہے. میں نے جب ڈرائیونگ کبھی کوشش کی تو مجھے ایک ہی نصیحت تھی کہ سیدھی چلاتی جاؤ، اگر لائن چینج کی تو مجھے ساتھ بلاؤ، کیوں کہ پتا نہیں اس وقت تم کیا کر دو گی. لیکن یہ لائن چینجنگ جو میٹر ہوتا ہے نا، یہ بہت مشکل. مشکل ہے۔ یہ ہم سب سے اس بات کا تقاضا کرتا ہے کہ جب کوئی بندہ دین کی طرف نیا آنے لگے تو وہ لوگ جو پہلے سے دین پہ موجود ہیں ان کے دل بڑے کھلے ہونے چاہیے، ان کو ویلکم کہنا چاہیے، کیونکہ ایسے وقت میں بندہ بعض دفعہ دیکھیے کہ اتنے بڑے بڑے فیصلے کرتا ہے، اس کو اپنی پچھلی چیزیں یاد آ رہی ہوتی ہیں، اس کو وہ دوست یاد آ رہے ہیں، انسان مڑ مڑ کے دیکھ رہا ہوتا ہے، وہ تو اپنے آپ کو پہچان نہیں سکتا، میں تو کوئی اور بن گئی، میرا تو کوئی اور حال ہے۔ وہ رسومات ابھی بھی دل کو آتی ہیں، لیکن جس نے اپنے رب کو پانا ہے نا، پھر وہ ایسی ہجرت کرے گا۔ اندیکھے رب کو پانے کے لیے، اندیکھی آخرت کو پانے کے لیے ایسا بندہ جب دین کی طرف آئے تو اس کے لیے لوگوں کا فرض کیا بنتا ہے؟ اس کو ہاتھوں ہاتھ لے، کبھی کسی کے اوپر کوئی تانا نہ دیا کریں۔ بعض لوگ نہ سمجھی میں جلد بازی میں ایسی باتیں بولتے ہیں، لوگ دیکھو عمل تو کوئی ہو نہیں رہا، ہاں بڑی بات ہے، دیکھو درس دینے بیٹھ جاتی ہیں اور ان کو عمل تو اپنا ہے نہیں، دیکھو ان کے اپنے بچے تو ایسے ہیں، یہ ان کے گھر تو اپنے ایسے ہیں۔ مت کہیے، قدم قدم رب کی طرف آنے دیں گے، اللہ تعالیٰ آپ دیکھیں گے کہ ایک وقت آئے گا کہ وہ لوگ آپ سے بھی آگے بڑھ جائیں گے۔ لیکن جب دیندار لوگ بہت زیادہ کرٹک اور ججمنٹل ہونے لگتے ہیں تو بعض دفعہ وہ ہجرت کرنے والوں کے قدم بھی روک دیتے ہیں۔ وَدَرَبَ اللَّهُ مَثَلًا قَرْيَةً كَانَتْ آمِنَةً مُطْمَئِنَّةً، اللہ تعالیٰ اس بستی کی مثال بیان فرماتا ہے جو پورے امن اور اطمینان سے تھی، اس کی روزی اس کے پاس با فراغت ہر جگہ سے چلی آ رہی تھی، پھر اس نے اللہ تعالیٰ کی نعمتوں کا کفر کیا تو اللہ نے اسے بھوک اور ڈر کا مزہ چکھایا جو بدلہ تھا ان کے کرتوتوں کا۔ ان کے پاس انہی میں سے رسول پہنچا، پھر بھی انہوں نے اسے جھٹلایا، بس انہیں عذاب نے آ دبوچا اور وہ تھے ہی ظالم۔ یہ تھی آیت نمبر 112 سے 113، اس کا عنوان ہے ناشکری کا نتیجہ، شہروں کا اطمینان چلا گیا۔ یہ آیتیں پڑھتے ہوئے آپ کو کسی شہر کا تصور آیا؟ ہیں تو یہ آیتیں مکہ کے لیے، لیکن مجھے تو یہ اپنے ملک کے کئی شہروں کی باتیں لگتی ہیں کہ عروس البلاد شہر کہلانے والے پھر گولیوں اور ہنگاموں کی زد میں کیوں آ گئے۔ بہت بڑی وجہ اس میں ہائی لائٹ کریں گے ہم اس آیت میں سے، فکفرت بانعم اللہ، یہ ہے اس کی وجہ۔ جب اللہ تعالیٰ کسی بستی کے اوپر اپنی نعمتیں نچھاور کرتا ہے اور کسی بندے کو وہاں اپنی بات کہنے کے لیے بھیج دیتا ہے تو عموماً لوگ دو گروہوں میں بٹ جاتے ہیں، کچھ لوگ اس سے فائدہ اٹھانے والے اور کچھ اس کی مخالفت کرنے والے۔ پیچھے سورت ابراہیم میں ہم پڑھ چکے کہ لائن شکر تم لازید انکم ولائن کفر تم ان عذابی لشدید، کہ نعمتوں کی قدر کرو گے تو نعمت بڑھے گی، نعمت کی ناشکری کرو گے تو اللہ نعمت کو چھین لے گا۔ یہی دستور یہاں بھی آ گیا کہ جب لوگوں نے قدر نہ کی، اللہ کے نبی مکہ میں آئے، اللہ نے اپنا دین اپنا اسلام قرآن ان کے ذریعے دیا، مکہ والوں نے قدر نہ کی، اللہ نے دونوں چیزیں چھین لی، اور مکہ سے آپ کے نکلنے کی دیر تھی کہ وہاں ایک زبردست قسم کا قحط آیا، لوگ اتنے زیادہ آزمائے گئے کہ جانوروں کی کھال تک کھانے کے لیے مجبور ہو گئے، آسمان کی طرف دیکھتے تھے تو ان کو دھواں دھواں دکھتا تھا نکاہت کی وجہ سے۔ اللہ نے یہی بتا دیا کہ وہ بستیاں جو اللہ کی نعمتوں کی قدر نہیں کرتی ان کا یہی حال ہوتا ہے۔ علاج کیا ہے؟ واپس پلٹ آؤ، واپس قدردانی پہ آ جاؤ، نہ شکری کو چھوڑ کے شکر کا رویہ اختیار کرو۔ جی، فکلوا مما رزقکم اللہ حلالا طیبا، جو کچھ حلال اور پاکیزہ روزی اللہ نے تمہیں دے رکھی ہے اسے کھاؤ، اور اللہ کی نعمت کا شکر ادا کرو۔ اگر تم صرف اسی کی عبادت کرتے ہو، تم پر صرف مردار اور خون اور سور کا گوشت اور جس چیز پر اللہ کے سوا دوسرے کا نام پکارا جائے حرام ہے، پھر اگر کوئی شخص بے بس کر دیا جائے تو نہ وہ خواہش مند ہو اور نہ حد سے گزرنے والا ہو، یقیناً اللہ تعالیٰ بخشنے والا رحم کرنے والا ہے۔ کسی چیز کو اپنی زبان سے جھوٹ موٹ نہ کہہ دیا کرو کہ یہ حلال ہے اور یہ حرام ہے، کہ اللہ پر جھوٹ بختان باندھ لو، سمجھ لو کہ اللہ تعالیٰ پر بختان بازی کرنے والے کامیابی سے محروم ہی رہتے ہیں، انہیں بہت معمولی فائدہ ملتا ہے، ان کے لیے ہی دردناک عذاب ہے۔ اور یہودیوں پر جو کچھ ہم نے حرام کیا تھا اس سے پہلے ہی ہم آپ کو سنا چکے ہیں، ہم نے ان پر ظلم نہیں کیا بلکہ وہ خود اپنی جانوں پر ظلم کرتے تھے۔ جی، یہ تھی آیت نمبر 114 سے 118، 114 سے 118، ان کا عنوان ہے اللہ کے قانون کو نہ بدلو۔ حلال اور حرام کی کچھ باتیں ہیں۔ بعض دفعہ انسان جب ذائقے کا غلام ہونے لگتا ہے نا، ٹیسٹ کانشیس ہونے لگتا ہے، تو وہ باتیں جو بڑی کھلم کھلا طور پہ سمجھ آتی ہیں اور ہسٹری میں کبھی کسی نے اس کے بارے میں شک بھی نہیں کیا ہوتا، اس حرام کو حلال قرار دے لیتا ہے، یہ کہہ کے کہ فلاں بھی کھاتا ہے، فلاں بھی یہ کام کرتا ہے، فلاں کی بھی زندگی میں یہ چیز ہے۔ تو اللہ تعالیٰ نے یہاں ایک قانون دے دیا، اور وہ کیا کہ اللہ ہے حرام اور حلال کا مالک، کسی چیز کو حلال ٹھہرانا یا حرام ٹھہرانا اللہ سبحانہ تعالیٰ کا حق ہے، نہ کہ بندوں کا۔ ثم ان ربک للذین عملوا السوء بجہالت ثم تابوا من بعد ذلک، جو کوئی جہالت سے برے عمل کر لے پھر توبہ کر لے اور اصلاح بھی کر لے پھر آپ کا رب بلا شبہ بڑی بخشش کرنے والا اور نہایت ہی مہربان ہے۔ اِنَّ اِبْرَاهِيمَ كَانَ أُمَّةً قَانِتًا لِلَّهِ حَنِيفًا، بے شک ابراہیم پیشوا اور اللہ تعالیٰ کے فرما بردار اور ایک یک طرفہ مخلص تھے، وہ مشرکوں میں سے نہ تھے۔ شَاكِرًا لِأَنْعُمِهِ، وہ اللہ کی نعمتوں کے شکر گزار تھے، اللہ نے انہیں برگزیدہ کر لیا تھا اور انہیں راہ راست سجھا دی تھی، ہم نے ان کو دنیا میں بھی بہتری دی اور بے شک وہ آخرت میں بھی نیکوکاروں میں ہوں گے۔ پھر ہم نے آپ کی جانب وہی بھیج دی، کیا آپ ملت ابراہیمی کی پیروی کریں جو مشرکوں میں سے نہ تھے اور حنیف تھے۔ یہ ہے آیت نمبر 119 سے 123، 119 to 123۔ ان آیات کا عنوان ہے بعض لوگ اپنی ذات میں ایک امت ہوتے ہیں۔ ہائی لائٹ کیجیے گا آیت نمبر 128 کے ابتدائی حصے کو۔ اِنَّ اِبْرَاهِيمَ كَانَ أُمَّةً، ابراہیم ایک شخص تھے لیکن وہ کام کر کے جو پوری پوری امتیں مل کے بھی نہیں کر پاتی۔ اللہ کچھ لوگوں کو اس طرح چنتا ہے کہ ایک انسان وہ کام کر دیتا ہے جو انسانوں کی بڑی بھیڑ بھی نہیں کرتی۔ اس کے لیے شرط ہے کیا؟ حنیف ہونا اور شرک کو زندگی سے نکالنا، اور تیسری شاکر لِأَنْعُمِ، شکر گزار ہونا۔ یہ تین کام آپ بھی کر لیں، اللہ آپ کو بھی امت بنا دے گا۔ کرنا چاہتے ہیں تو پھر فوکس ہو جائیں، اپنی زندگی کے لیے ایک فیصلہ کریں، ڈیسائیڈڈ۔ بہت ساری چیزوں میں گھومنے پھرنے کی بجائے اپنے آپ کو یک رخا کر لے۔ خوش وقت ہے کہ جو اپنے آپ کو خدا رخا کر لے، اور اس کے ساتھ ہی ساتھ شرک نکل جائے۔ شرک کیا ہے؟ ہر وہ چیز جو ہماری سوچ لے لیتی ہے، ہمارا وقت لے لیتی ہے، ہماری توانائیاں لیتی ہے۔ یہ ذہن میں رکھیے گا کہ شرک ہر دور میں شکلیں بدلتا ہے۔ کل شرک بت تھا، کل کے جو خدا تھے وہ بت تھے، آج کے دور میں کچھ رسومات ایسی ہیں جو بتوں کی جگہ لے چکی ہیں۔ کل ابراہیم علیہ السلام نے بت توڑے، آگے آپ پڑھیں گے انشاءاللہ سورۃ انبیاء میں تفصیل سے واقعہ آئے گا۔ انہوں نے بت توڑے تو ان کی قوم ناراض ہو گئی۔ آج جب آپ رسمیں توڑنا چاہتے ہیں نا تو آپ کے خاندان والے ناراض ہونے لگتے ہیں۔ آج کے بت آج کی رسمیں ہیں۔ ابراہیم علیہ السلام نے جب اللہ کے لیے ان سب کو چھوڑا، ان کی بری چیزوں کو چھوڑا، اللہ نے ان کو چن لیا۔ اگر آج ہم چاہتے ہیں کہ ہمارا رب ہم کو چنے تو ہمیں بھی ایسی چیزوں کو جو مشرکانہ چیزیں رسم و رواج کے نام پہ ہمارے اندر اور فیشن کے نام پہ شامل ہو چکی ہیں، دنیا داری کے نام پہ شامل ہو چکی ہیں، ان کو چھوڑنا ہے۔ جو رب ابراہیم کا تھا نا وہی رب آپ کا ہے۔ کبھی کسی انسان کے پاس کوئی نعمت دیکھے نا تو فوراً سیدھا اللہ کے ساتھ اپنا تعلق جوڑا کریں۔ اللہ تعالیٰ آپ نے دی ہے نا ابراہیم کو یہ چیز، تو آپ مجھے بھی دے سکتے ہیں۔ اچھا کیا خوبی تھی ابراہیم کی؟ اللہ تعالیٰ میرے اندر بھی وہ ڈال دے اور مجھے بھی وہ دے دے، کوئی بڑی بات نہیں۔ وہ سب کو دینے والا ہے، وہ بے نیاز ہے۔ صرف بات کیا کہ ہم لینے والے بنے۔ انما جعل السبت علی الذین اختلفوا فیہ، ہفتے کے دن کی عظمت تو صرف ان لوگوں کے ذمے ہی ضروری کی گئی تھی جنہوں نے اس میں اختلاف کیا تھا۔ بات یہ کہ آپ کا پروردگار خود ہی ان کے بارے میں ان کے اختلاف کا فیصلہ قیامت کے دن کرے گا۔ آیت نمبر 124، اس کا عنوان لکھیے دین والوں نے دین مشکل کر دیا۔ اللہ تعالیٰ نے بنی اسرائیل یعنی یہود کو ایک صاف ستھرا دین دیا تھا، لیکن ان کے علماء اور ان کے بزرگوں نے کچھ ایسی باتیں کر کر کے دین کو مشکل کر دیا۔ اللہ تعالیٰ نے ہر قوم کو جمعے کا ہی دن دیا تھا، لیکن ان کے علماء نے پہلے ہفتے کا دن مانگا، سیٹرڈے، کہ ہم اس کو ہولی ڈے کریں گے اور اس دن صرف عبادت کریں گے، لیکن بعد میں اس ہولی ڈے کو بھی رزق کمانے اور مال کمانے کا ذریعہ بنا کے اللہ کے واضح حکم کو توڑ دیا۔ اللہ تعالیٰ نے ان کو بندر بنا دیا۔ جب بھی اللہ کے دین میں انسانی اضافے ہونے لگتے ہیں تو اللہ تعالیٰ اس کا پھر یہی بدلہ لوگوں کو دیتا ہے کہ وہ دین ان کے لیے ناقابل عمل ہو جاتا ہے۔ آج امت مسلمہ کے ہاتھوں میں بھی جو دین ہے وہ کئی مواقع پہ ناقابل عمل دین لگتا ہے، پاسبل ہی نہیں اس پہ عمل کرنا۔ تو ضرورت ہے کس بات کی؟ کہ اضافوں کو نکال کے لوگوں کو اصل دین کے ساتھ جوڑ دیا جائے۔ کیسے جوڑنا ہے؟ اب اس کا اللہ تعالیٰ آخری آیات میں بڑا خوبصورت انداز دیتے ہیں۔ اس کو شروع کرنے سے پہلے اگر سورت نحل کے مزاج پہ بات کر لی جائے، کیونکہ ہر سورت کے اینڈ پہ ہم اس کا مین تھیم دیکھتے ہیں، تو پوری سورت نحل کا تھیم کیا تھا؟ نعمتیں اور شکر گزاری۔ सबसे ज्यादा नेमतों का तज़किरा इस सूरत में आपने शायद महसूस किया होगा। छोटी छोटी चीजों से लेके बड़ी बड़ी नेमतें, कहीं शहद की मक्खियां, कहीं बेगाल, कहीं खच्चर, कहीं घोड़े, कहीं अल्लाह ताला ने दुनिया के अंदर फैली हुई बाकी नेमतों का तज़किरा किया। जो रवैया मतलूब है ना हम इंसानों से, वो शुक्रगुजारी का, यानी शुक्रगुजारी का बेहतरीन जरिया क्या है कि लोगों को अल्लाह की तरफ बुलाया जाए। ये लिख लें। मैं इसलिए नहीं कह रही कि हम पढ़ने पढ़ाने वाले लोग हैं ये काम कर रहे हैं, आप पूरी कायनात का मिजाज देख लें, आपको यही मिलेगा। जो बंदा सबसे ज्यादा शुक्रगुजार बनना चाहता है ना, वो लोगों को अल्लाह की तरफ बुलाता है। सूरत लुकमान में आप पढ़ेंगे इसका तज़किरा इंशाल्लाह, कि जब उन्होंने अपने बेटे को तबलीग करनी चाहिए तो पहली चीज जो थी वो शुक्रगुजारी सिखाई थी और अल्लाह का हक सिखाया था। तो अब यहाँ तरीका सिखाया जा रहा है, क्योंकि बाज़ दफ़ा हम कोई भी काम करना शुरू करते हैं दीन के नाम पे तो हम दीन वाले बन जाते हैं, ऐसा नहीं होता। ये एक बड़ा संजीदा काम है, तबलीग करना, लोगों को अल्लाह की तरफ बुलाना, ये इंसानों से मामला करना है, किसी कुर्सी मेज से नहीं करना। कल आप जैसे मेज बंद कर रहे थे तो मैं कह रही थी अल्लाह का शुक्र है मेजों की जुबान नहीं है, ये तो नहीं बोलेंगे। तो इंसान को तो आप जरा एक चुपता हुआ फिक्रा बोले, पता नहीं आप यहाँ से मेरे कितने चुपते हुए लेके उठते हैं, मुझे तो याद ही नहीं रहता, पता ही नहीं चलता। लेकिन इंसान जो होते हैं ना, वो बड़े सेंसिटिव होते हैं, वो बातें भी पिक कर लेते हैं जो कहने वाले की मुराद भी नहीं होती। तो आइए दुआ मांग के इस आयत को शुरू करते हैं कि अल्लाह ताला ये सारे तरीके हमें भी सिखा दे। उदु इला सबीली रब्बी का बिल हिकमत वल मौइज़तिल हसना, अपने रब की तरफ लोगों को हिकमत और बेहतरीन नसीहत के साथ बुला और इनसे बेहतरीन तरीके से गुफ्तगू कीजिए। यकीनन आपका रब अपनी राह से बहकने वालों को भी बखूबी जानता है और वो राह याफ्ता लोगों से भी पूरा वाकिफ है। ये थी आयत नंबर 125। इसका उन्वान लिखेंगे दावत का काम संजीदगी और खैर ख्वाही का काम है। संजीदगी मीन सीरियस होना और खैर ख्वाही मीन सिंसियरिटी। ये सबसे ज्यादा ऑनरेबल काम है और वो बंदा सबसे ज्यादा ऑनरेबल है दुनिया में जो लोगों को अल्लाह की तरफ बुलाए। इसकी दलील अंबिया कराम थे। इंसानियत के जो दर्जे होते हैं ना, उसमें सबसे ऊंचा दर्जा नबूवत का है, रसूलों और नबियों का, और बाद में फिर वही काम जो अल्लाह के नबियों के रास्ते पे बुलाने वाले करें। क्योंकि अल्लाह के सामने जवाबदेही का एहसास इंसान को मजबूर करता है कि वो अल्लाह के बंदों को अल्लाह की तरफ बुलाए। फिर वो दूसरों को इसलिए नहीं पुकारता कि मैं बच जाऊं, मैं बड़ा बनूं, मेरी तारीफ हो, वो इसलिए पुकारता है कि उसको पता है कि अगर मैंने ऐसा ना किया तो कल कयामत के दिन पकड़ा जाऊंगा। और जब ये सोच ले कि दीन की तरफ इंसान आता है तो फिर वो दीन को बस एक रटी रटाई चीज के तौर पे नहीं लेता, बल्कि फिर वो ऐसा तरीका इख्तियार करता है जिसको हिकमत, मौइज़े हसना और जिदाले आसन कहा जाता है। तीन चीजें इधर एक एक को थोड़ा थोड़ा आपसे शेयर करना चाहूंगी। पहली चीज हिकमत है, अगर तो हिकमत से मुराद है दलील और बुरहान। कोई दावत का काम उसी वक्त हकीकी दावत का काम होगा जब उसके साथ दलाइल हो। दलील में सबसे बड़ी चीज इल्म आता है। हिकमत का तकाजा क्या है कि किसी को कुछ कहने से पहले खुद उस पर पूरा अबूर हासिल कर लो। अधूरी तैयारियों के साथ जो काम किए जाते हैं ना, वो मुश्किलात में इजाफा करते हैं। हम जब दीन की तरफ आते हैं और लोग हमारी नहीं सुनते, फिर हम और फ्रस्ट्रेटेड होते हैं, तो उसकी बाज़ दफ़ा वजह ये होती है कि हमें काम करना ही नहीं आता। हम वो बात छेड़ लेते हैं जिसके ऊपर हमारे पास दलाइल ही नहीं होते। तो पहली चीज़ दलील, बुरहान, इल्म, मौजू के ऊपर आपको उसके ऊपर पूरी गिरफ्त हासिल हो। और उसके बाद फिर दूसरी चीज क्या होती है कि जिसको आप पुकार रहे हैं उसके जहन की रियायत करें, देखें कह किसको रहे हैं। जो बात आप किसी देहात में खड़े हुए एक शख्स जो भैंस को चारा डाल रहा है उससे जिस अंदाज जिस टोन से करेंगे, वो एक लैब में खड़े हुए डॉक्टर से नहीं चलेगी। कहाँ कह रहे हैं, किसको कह रहे हैं, उसको पता हो कि जिस जगह बात कर रहा हूं वहां के लोगों का मिजाज क्या है, उसकी सोच, उसका अंदाज, उसकी बात। वरना क्या होता है कि अगर बात गिरी हुई होती है तो सुनने वाला उसको मौलवी कह के टाल देता है, और अगर वो बात बहुत ऊंची होती है तो लोग ये कहते हैं ये तो उलमा का काम है, ये तो शेख साहब का काम है, हम तो जानवर पालने वाले लोग हैं, हमें इसकी जरूरत नहीं। तो पहली चीज क्या हमने हिकमत में देखी कि अपनी इसलाह, अपने इल्म पे अबूर और उस काम के करने का पूरा तरीका आता, और दूसरी बात कि जिससे बात कर रहे हैं कि उसकी रियायत करें। बस माएँ बड़ी गैर हकीमाना तबलीग करती हैं। याद रखिए कि यह सिर्फ कोई कुर्सी में सजा के दर्स देने वालों के लिए नहीं है। हम में से हर बंदा किसी न किसी मोड़ पे लोगों को उदू इला सबील रब्बी का पे अमल कर रहा है। आप अपने बच्चे को बुलाती हैं नमाज की तरफ और आपका अंदाज ऐसे है कि जैसे किसी के ऊपर हुक्म डालने का अंदाज है, कभी नहीं सुनेंगे। असल दीन को सीखना चाहे ना, तो उसको ए टू जी कुरान सीखना चाहिए, या दीन ए टू जी। उसके लिए फिर सीरियस है, वक्त लगाने के लिए तैयार है, वक्त लगाएं। बाकी रह गए जो हमारे जैसे आज उधर गए दर्स दिया, रात को आपने उधर बुला लिया, ऐसे दर्सों का मौजू सिर्फ वही होना चाहिए जो मक्की दौर का दर्स था, अल्लाह की तरफ दावत, आखरत और अल्लाह के नबी का स्टेटस पता चले। तो आप लोगों ने शायद अंदाजा लगाया होगा, अभी एक पिछले कई सालों से अल्हम्दुलिल्लाह दर्स मैंने कभी जाके स्पेसिफिकली दर्स पर्दे पे नहीं दिया, मैंने स्पेसिफिकली नमाज पे दर्स नहीं दिया। बहुत काम जहां बहुत दफा हो चुका और अब वो तकाजा हो कि अब इन लोगों को वो बतानी, कभी नए लोगों के साथ इस किस्म के इश्यूज के जिसमें लोग कहते हैं जरा इनको ये कहिएगा, अच्छा इनको ये कहिएगा, ये हिकमत के खिलाफ। पहले उनको ये तो बताइए अल्लाह कौन है। सिर्फ ऐसे मौकों पर लोगों का शऊर अगर आप बेदार करके आए ना, तो जैसे मट्टी को उथल पुथल करना, मट्टी नरम कर देंगे ना तो वो खुद ही तलब होगी तो आएंगे। जिसको दीन सीखना है फिर वो संजीदा है, फिर वो बैठे वो उस माहौल का हिस्सा बने, फिर वो इस दीन का हक दे। ये नहीं कि बच्चे रो रहे हैं, फोन बज रहे हैं, काम हो रहे और आप लोगों को मसले सुना रहे हैं। लोग ऐसा एक मसला सुन के वहां से उठते हैं ना, वो अपने 10 दोस्तों को बताते हैं, तुम्हें पता है उन्होंने ये बताया, अच्छा वो दूसरे दर्स में तो ये हुआ था, चले ना इधर की पता ना उधर की पता। एक ऐसा वर्जन दीन का फैलता है। मैंने ये देखा कि एक हदीस बहुत आम मारूफ तौर पे पेश की जाती है कि जो बुराई को देखे उसको हाथ से रोके, जो हाथ से ना रोक सके उसको जुबान से रोके, जुबान से ना रोके तो वो दिल से बुरा जाने। अब ये एक मारूफ रिवायत है, बहुत मारूफ सही रिवायत है, सही मुस्लिम की है, इसमें कोई शक नहीं। अब जो लोग किसी दर्स में कोई ऐसी बात सुन आते हैं, अब उनका हाल क्या होता है, वो घर में आए देखा बच्चे टीवी देख रहे हैं, अब वो कहते हैं अच्छा क्या कहा था, पहले हाथ से रोको, जाके छटक से टीवी बंद कर दी। अब ये क्या जी आपने हाथ से रोक दिया, माशाल्लाह। आप बच्चे को गुस्सा आया उसने फिर चलाया, फिर आप कहते हैं आप अल्लाह ने कहा, अल्लाह के नबी ने कहा था जुबान से बोलो, आप शुरू हो जाते हैं तुम ना फरमान, तुम वो तुम वो तुम वो। चले जी आपने तो अपने खैर से जुबान से जिहाद कर लिया, अब उस पर भी वो भी चीखने लगा तो जाके बाद में कुड़ तेरे दिल में, और आप बड़े खुश हैं कि आपने बेहतरीन तबलीग की, देखा दिल से भी किया जुबान से भी किया, हालांकि ये बिल्कुल ठीक नहीं है, इंतहाई गैर हकीमाना तरीका है। अगर एक जुमला मैं बोलूं, अगर सही बोल सकूं, अल्लाह मुझसे बुलवा ले और आप लिख ले तो आपको बहुत फायदा होगा। अपने इर्द गिर्द शोहरों को, बच्चों को, बेटियों को, अपने घर वालों को, अपने दोस्तों को तबलीग करने का, और वो क्या है कि तबलीग का मकसद क्या है कि बुराई खत्म हो ना के और बढ़ जाए। मसलन आपने टीवी बंद किया अगले का, पहले वो आहिस्ता आवाज में सुन रहा था, अब आपको चिढ़ाने के लिए भी और आवाज ऊंची करेगा। आपने बुराई खत्म की कि सही की? मैं देखती हूँ कुछ बातें देखी और मुशाहदे की भी होती हैं, सुनने में आती है, बस बुजुर्ग होते हैं अल्लाह ताला ने उनके अंदर गैरत रखी और वाकई वो कोशिश करते हैं, मैं उन पर कोई तनकीद नहीं कर रही, लेकिन बाज दफा वो देखते हैं बरेसरे महफिल लोगों को, औरतों को जाके, तो वो जाके ना तो उनका दुपट्टा पकड़ के उनके सर पे रख के सर पे लो दुपट्टे, तो वो औरतें क्या करती हैं सर से उठा के गले से उतार के फेंकती हैं, हमें नहीं पहनी। बुराई फैली के बड़ी। हमारी लोगों को दावत देने का हमारा हदफ क्या होना चाहिए कि लोग उस बुराई को छोड़ दें, और कोई छोड़ने के लिए कब तैयार होता है, जब आप मौइज़ा हसना करते। ये है अगला दर्जा, दिल में उतरने की बात, दर्दमंदी, खैर ख्वाही, अगले को ये लगे ये अपनी नहीं मेरी बात कर रहा है, ऐसी बात करें कि अल्लाह की बड़ाई, अल्लाह की जात की मोहब्बत उसके दिल में पनपने लगे, उसको जन्नत सामने दिखे, उसको जहन्नुम की आग इस तरह शोले मारती हुई दिखे, कलाम ऐसा हो कि दिल पिघलने लगे, आंखों से आंसू गिरे, फिर उस बंदे के दिल में बात जाएगी। और ये कब होता है, जब सिंसियरिटी होती है, खैर खाई। अगर आप अपने इल्म का खूब डंका मनवाने गए ना कि माशाल्लाह जाके बताते हो मुझे कितनी हदीसें याद है, और आप फर फर हदीसें कुरान की आयतें आयतें, कुछ नहीं मिलेगा, दिमाग से ऊपर चला गया, क्योंकि आपका मोटिव फर्क था, आप तो गए थे जरा अपनी बड़ाई दिखाने के माशाल्लाह कितनी हदीसें याद है इनको, कितना कलाम याद। और एक और लोग हैं, मैं अक्सर पूछती हूँ आप तबलीग क्यों करना चाहती हैं, तो कहती हैं सवाब के लिए। कोई और कहती हैं पूछूं आप क्यों करना चाहती हैं, तो वो कहती हैं कि फिर हमारी जिम्मेदारी है, ना करेंगे तो गुना होगा। मैं फौरन सोच लेती हूँ, मैं कहती हूँ आप दोनों के मोटिव बहुत गलत हैं। जब आप सवाब के लिए करेंगे ना, उसका नतीजा क्या निकलेगा, लोग आपके कहने पर नहीं रुके या नहीं कर रहे, तो आप फील करते हैं मुझे तो सवाब ही नहीं हुआ। अब आपकी जुबान सख्त होगी, टोन तेज होगी, सख्त होगी। आप कहते हैं कि मैं नहीं मना करूंगी तो मुझे गुनाह होगा, आपकी आवाज में सख्ती आएगी, आप हुक्म वाले अंदाज में तबलीग करेंगी, क्योंकि आपका लॉस हो रहा है भाई। देखे ना, अगर मैं आपको बात कहूँ और मेरी बात पे 100 लोग अगर मान जाते हैं, तो मैंने तो 100 गुना अपना प्रॉफिट ले लिया। अगर मैं ये सोच के घर से आती कि मुझे यहाँ 100 लोगों को 200 लोगों को पढ़ाना है, और अगर यहाँ सोचें कि फॉर एग्जाम्पल यहाँ 50-60 लोग बैठ जाएंगे, तो मेरा तो लॉस हो गया, मेरी तो उम्मीदों पे पानी फिर गया। नतीजा क्या होगा, मेरी आवाज सख्त होगी, मुझे बार बार गुस्सा आएगा, जैसे वो दुकानदार जो घर से सोच के आता है कि मुझे आज 1000 की सेल करनी है और उसको 500 की सेल हो, तो वो तो हर वक्त खाने को दौड़ेगा। नतीजा क्या होगा, आवाज सख्त होगी। और अगर मैं इस जोन में हूं कि भाई मैंने इतना फर्ज अदा करना है, तो मेरे अंदाज में गुस्सा आएगा, सख्ती आएगी। नहीं चाहिए क्या, मैं देने आई हूँ, मुझे आपके लिए कुछ करना है, मुझे कुछ ना मिले, सवाब मिले ना मिले वो बात की बात है, मुझे तो आपकी खैर हो चाहिए। देखिए सवाब लेना कितना आसान है, आप घर बैठे तस्बीह पे पढ़ें, आजकल रमजान है, आपको एक एक लफ्ज के 70-70 अजर मिलेंगे, आप बैठ के नफिल पढ़ते रहे, कितना आसान है, क्यों आप लोगों के सामने बोलें और बात करें। अब आप देखिए कि जब हम बात करते हैं ना किसी के साथ, तो जब तक दूसरे का दर्द दिल में नहीं होता ना, जो मोटिव जो इंसेंटिव बंदे की बात को मजबूत करता है वो क्या है कि ये आग में गिर रहे हैं, मैं इनको بچا لو، یہ گر رہا ہے اس کو بچا لو. جیسے ماں اپنے بچے کو کسی مین ہول کے قریب جاتا دے کے تڑپ اٹھتی ہے نا، وہ یہ نہیں کہتی میں اس کو بچاؤں تاکہ ثواب ہو، وہ کہتی یہ گرنے لگا ہے، یہ ہول میں گر جائے گا، یہ اس کنویں میں گرنے والا ہے. پھر جو محبت، جو تڑپ ہوتی ہے، وہ جب تک دائی دین کے دل میں نہیں آتی اس وقت تک بات نہیں بنتی. کچھ لوگ حکمت کی بات پہ سمجھ جاتے ہیں، کچھ لوگوں کو مزید بات ذرا لفظ بولنے پڑتے ہیں. جس کو اثر نہیں ہونا ہوتا نا اس کو نہیں ہوتا. ابو جہل کو نہیں ہوا، اللہ کے نبی نے کہ نرم لفظ نہیں بولے ہوں گے، آپ نے اس کے لیے بھی تڑپ کے دعا مانگی، لیکن اس نے نہیں مانگی، اللہ کے نبی کی بھی نہیں اس کو لگی. اب ایسے موقع پہ جب بندے کو یہ دونوں چیزیں نہ ہوں، کوئی بلا وجہ کی بے مقصد کی تنقید کرے اور ایسی باتیں کرے کہ جس کی وجہ سے صرف الجھانا اور اپنی بڑائی ثابت کرنا، اور یاد رکھیے ہر بندہ آپ کی بات ماننے کے لیے نہیں سنتا، کچھ منوانا بھی چاہتے ہیں. ہر ایک سننے نہیں آتا، ہر کچھ سنوانے بھی آتے ہیں. ہر بندہ آپ کی بات اس لیے نہیں سن رہا کہ اس کو سن کے وہ اللہ کا قرب پا لے، بعض دفعہ وہ آپ کو پریشان بھی کرنے آتے ہیں، وہ پھر تنقید کریں گے. ہر اچھے بندے کو خود سمجھ ہونی چاہیے یہ بات کہاں سے آ رہی ہے، یہ کیوں بول رہا ہے. بعض لوگ حسد کی وجہ سے تنقید کرتے ہیں، بعض جیلسی کی وجہ سے کرتے ہیں، بعض لیٹ ڈاؤن کرنے کی وجہ سے کرتے ہیں، بعض کے اپنے کمپلیکسز ہوتے ہیں. ہر بات کو سمجھ کے اگر کبھی کہیں ایسا مسئلہ آ جائے کہ واقعی بحث مناظرے کی بات ہے، تو وجادلہم باللتی ہی احسن، جدال بالاحسن، ٹیڑی بات کا سیدھا جواب دیا جائے، سخت بات کے جواب میں نرم لفظ بولے جائیں، الزام تراشی کے جواب میں اپنا جائزہ لیا جائے، تجزیہ کیا جائے کہ کہیں یہ ٹھیک تو نہیں کہہ رہا. وہ آپ کو اشتعال دلائے تو آپ صبر کریں. یہ ہے پھر جادر باللتی ہی احسن. پھر ایسا بندہ جو ہے وہی بات کو پہنچا سکتا ہے، اور یہی وہ بات ہے کہ جو اللہ کے لیے کرے گا اس کے اندر یہ سارے مرحلے آئیں گے. اور جو صرف اپنی ذات کے دفاع کے لیے آئے، جو اپنے مسلک کے دفاع کے لیے بات کرے، جو اپنے کسی استاد کی بات کرے، کسی ادارے کی بات کرے، اس کے اندر یہ باتیں نہیں آ سکتی. اللہ سے دعا کرتی ہوں، سب سے پہلے تو میں اپنے لیے کروں گی، کیونکہ اپنے لیے دعا کرنا سنت ہے. پھر آپ کے لیے کروں گی کہ اللہ ہمیں وہ حکمت دے، یہ ساری باتیں جو اس آیت میں اللہ نے ہمیں بتائیں یہ ہماری اندر آ جائیں، تاکہ لوگ ہماری تبلیغ سے، دین سے ریئیکٹ نہ ہو جائیں بلکہ دین کی طرف آئیں. آج یقین کریں کہ امت میں سے اکثر کو ریئیکشن ہوا ہے. آپ سنتے ہیں نا، فلاں دوا نے ریئیکشن کر دیا، ضرورت ہی علاج کی کہ دوا سے صحت ملے، وہ بجائے اس کے ریئیکٹ کرنے لگتی ہیں. ہماری غلط قسم کی تبلیغ، ہماری غلط قسم کی روک ٹوک نے ہمارے بچوں کے اندر ریئیکشن پیدا کر دیا ہے، ہمارے شوہروں کے اندر ریئیکشن پیدا کر دیا ہے، ہمارے بھائی بہنوں کے اندر کر دیا ہے. اللہ تعالیٰ ہمیں حکمت دے دے. آخری آیتوں کو دیکھتے ہیں. وَإِنْ عَاقَبْتُمْ فَعَاقِبُوا بِمِثْلِ مَا عُوقِبْتُمْ بِهِ، اور اگر بدلہ لو تو بھی بالکل اتنا ہی جتنا صدمہ تمہیں پہنچایا گیا ہو، اور اگر صبر کر لو تو بے شک صابروں کے لیے یہی بہتر ہے. وَاصْبِرْ وَمَا صَبْرُكَ إِلَّا بِاللَّهِ، آپ صبر کریں، بغیر توفیق الہی کے آپ صبر کر ہی نہیں سکتے. اور ان کے حال پر رنجیدہ نہ ہوں، اور جو مکر و فریب یہ کرتے رہتے ہیں ان سے تنگ دل نہ ہوں. ان اللہ مع الذین اتقوا والذین هم محسنون، یقین مانو کہ اللہ تعالیٰ پرہیزگاروں اور نیک کاروں کے ساتھ ہے. یہ تھی آیت نمبر 126 سے 128، 126 to 128. ان کا عنوان ہے جوابی نفسیات سے پرہیز کرو. یہ حاصل میں اللہ کی طرف بلانے والے کا وہ کردار بتایا گیا جو مخالفین کے مقابلے میں اس کو اختیار کرنا ہے. تکلیف پہنچے تو برداشت کرو، برابری پہ کام کرنا چاہو تو کر سکتے ہو، احسان کرنا چاہو تو اگنور کر دو. اب دیکھیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو انہوں نے تکلیف پہنچائی تھی. ایک خاص واقعہ ہے جو اب ہم اس وقت تو نہیں شیئر کریں گے، لیکن اس کے ساتھ سیرہ کا ایک واقعہ آتا ہے. مجموعی طور پہ جو بات بتا دی گئی ہے وہ کیا ہے کہ دین کے راستے میں صبر کرنا پڑے گا. ہر طرح کے انسان سے معاملہ کرتے وقت اگر انسان کے اوپر سیلف کنٹرول نہ ہو تو وہ بعد میں جھگڑنے لگے گا، حساب چکانے لگے گا، تو اللہ کے کھاتے میں کون سے حساب کو ڈالے گا. اس لیے کہا کہ اپنے حساب خود چکانے کی بجائے معاملوں کو اللہ کے کھاتے میں ڈال دو. وہ نہیں مانتا حق کو، تمہاری بات سن کے نہیں مانا، چھوڑ دو، کوئی بات نہیں، لیٹ ہم گو، وقت آئے گا خود ہی اللہ اس کے دل میں ڈال دے گا. بس ہم جو یہ شدت اختیار کرتے ہیں نا، ابھی کہا ہے تو بھی مانے، اب یہ بات سنی ہے تو اب ماننا پڑے گا، یہ بات درست نہیں ہوتی. جب آپ نے کوئی گرا کھولنی ہوتی ہے نا، کبھی آپ سوچیں کہ دھاگے ہیں اور اس کے اندر بہت نوٹس پڑ گئی ہیں، کیا کرتے ہیں؟ اون کو سوچیں، اون کے گولوں میں ہوتا ہے، آپ اس کے سروں کو ڈھیلا کرتے ہیں، आप उसको खींचेंगे ना, वो और सख्त होती जाएगी। इसी तरह बाज दफा गलत काम करने या गलत रवैये अख्तियार करने वालों को ढील देनी पड़ती है। ढीला करें, जब वो ढीला होंगे ना, उनकी नॉट्स ढीली होंगी, खुद ब खुद आप उसमें से सिरा गुजारेंगे, आपकी गिरा खुलेगी। और अगर एक इधर से खींचे, एक उधर से खींचे, नतीजा क्या होगा कि वो गिरें और बढ़ती जाएंगी। और सच्चे दाई दीन का इखलाक ये होना चाहिए कि दूसरे वो बात जिसके ऊपर उनके दिल में गिरा भी पड़ चुकी है, तो उसके इखलाक से मुतासर होकर उस गिरा को खोलने लग जाए। इसलिए कि अल्लाह ने यहां दो लोगों का साथ देने का वादा किया है। आखिरी आयत को हाईलाइट कर ले, मेरे और आप सब के लिए यह आयत इंशाअल्लाह ताला एक रोल मॉडल बनेगी। इन्नल्लाहमल्लज़ीन तकौ वल्लज़ीनहुम मुहसिनून। तकवा और एहसान। तकवा क्या है? अल्लाह मुझे देख रहा है। एहसान क्या है? कि मैंने जवाब नहीं देना, मैंने बराबरी पे भी मामला नहीं करना, मैंने अपना मामला अल्लाह के हाथ में रखना है। तकवा क्या है? कि तुम भी माफ कर दो। और एहसान क्या है? कि उसके लिए मजीद दुआ भी करो कि अल्लाह मैंने तो माफ कर दिया, अब तू भी माफ कर दे। अल्लाह ताला हम सबको आला ज़र्फ़ दे दे। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।